चौथा सनती इनकलाब या ऑटोमेशन एज। पिछले दिनों व्हाट्सएप पर एक वीडियो देखने का मौका मिला। उस वीडियो में दिखाया गया था कि सन 2050 में दुनिया भर के ममालिक के लोगों की जिंदगी और लाइफस्टाइल किस किस्म का होगा। उसमें टेक्नोलॉजी की मेराज को दिखाया गया था कि किस तरह लोग जदीद टेक्नोलॉजी के सहारे जिंदगी को बेहतर से बेहतर बना चुके होंगे। वीडियो के आखिर में पाकिस्तान को दिखाया गया था जहाँ परेशान हाल लोग बिजली के आने का इंतजार कर रहे थे और उसके आने पर खुशी से उछल पड़ते हैं। ये बज़ाहिर एक लतीफ़ा है, मगर हमारे यहाँ लोग अभी तक जिन सियासी, समाजी, मजहबी मसाइल में उलझे हुए हैं, ये उनका एक बेहतरीन बयान है। हकीकत ये है कि जिन मसाइल से बेशतर दुनिया पिछली सदी में निमट चुकी है, वो हमारे लिए आज तक मसला बने हुए हैं। इसके साथ ये भी एक हकीकत है कि हमारे मुल्क में सबसे ज़्यादा मकबूल करंट अफेयर्स या हालाते हाजिरा के प्रोग्राम हैं। इसका सबब यही है कि हमारे हाल के मसाइल खत्म होने का नाम ही नहीं लेते कि लोग इससे आगे बढ़कर मुस्तकबिल के बारे में कुछ सोच सकें। ऐसे में जब हमारे वजीर आजम ने अपने हालिया दौरे चीन में एक तकरीर में चौथे सनती इनकलाब की आमद का जिक्र किया, तो बेशतर लोग इस बात को समझने से कासिर रहे कि चौथा सनती इनकलाब किस बला का नाम है। जो लोग किसी दर्जे में इससे वाकिफ हैं, वो भी उन मुजमेरात को नहीं समझते जो आने वाला जमाना अपने साथ लेकर आ रहा है। आज मेरे पेश नज़र ये है कि उन चीज़ों पर कुछ तफसील के साथ गुफ्तगु कर ली जाए। सनती इनकलाब और उसके असरात। चौथे सनती इनकलाब को समझने से पहले ये ज़रूरी है कि ये समझ लिया जाए कि सनती इनकलाब क्या है। इंसानी तारीख के आगाज में इंसानों के पास खुराक के हुसूल का वाहिद जरिया ये था कि वो जानवरों का शिकार करें और फल पौधों को जमा करके अपनी ज़िंदगी का निज़ाम चलाएं। उस दौर को अहद शिकार या अंग्रेज़ी में एज ऑफ हंटर गैदरर कहा जाता है। एक तवील अरसे के बाद इंसानों ने बड़े पैमाने पर पौधों को खुद बोना और फसल काटना सीखा तो ज़रई दौर शुरू हुआ। इसके बाद तीन सदी कबल सनती इनकलाब आया जब इंसानों ने मशीन को ज़रिया माश बना लिया। इनमें से हर दौर के अपने असरात और नतायज थे जो इंसानी समाज और अफराद पर मुरतब हुए। ये असरात और नतायज अपनी ज़ात में एक तफसीली मौजू है, लेकिन समझाने के लिए एक मिसाल अर्ज कर रहा हूँ कि अहद शिकार और अहद ज़िरात में इन अदवार के तकाज़ों की बिना पर मर्द औरत का दायराकार और ताल्लुकात का एक ख़ास ढांचा वजूद में आया। इन दोनों अदवार में चूंकि हैवानी ताकत ही असल मायार क़ुव्वत था, इसलिए औरत की समाजी हैसियत बहुत कमज़ोर हो गई और उसका दायराकार बहुत महदूद हो गया। सनती इनकलाब में चूंकि हैवानी ताकत की जगह मशीनी ताकत ने ले ली, इसलिए ख़वातीन की हैसियत बदलना शुरू हुई और अब इस इंफॉर्मेशन एज में औरतों की हैसियत में बहुत फ़र्क आ चुका है। अपने मुआशरे को तो छोड़िए, खुद ठेठ मजहबी मुआशरों जैसे सऊदी अरब में भी हर जगह मर्दों के साथ ख़वातीन मुलाजमतों पर नज़र आती हैं। इन असरात की एक और मिसाल रेल की ईजाद है, जिसने न सिर्फ सनती दौर में सफ़र के तस्वुर को बदल कर रख दिया बल्कि बाहमी ताल्लुकात, राबतों, रिहाइश और आबादी के मामलात को बदल डाला। इसी तरह सनती दौर में शहरों की तरफ बड़ी तादाद में हिजरत ने बहुत सी समाजी, माशी और सियासी तब्दीलियाँ पैदा की। इस तरह की और बहुत सी मिसालें मौजूद हैं जो बताती हैं कि सनती दौर ज़राए पैदावार में तब्दीली ही का नाम नहीं बल्कि इसके कहीं ज़्यादा गहरे और दूर रस असरात मुरतब हुए हैं। ताहम असल बात ये बयान करना मकसूद थी कि सनती इनकलाब ने दुनिया में एक ज़बरदस्त तब्दीली पैदा कर दी और मशीन ने हैवानी ताकत की जगह ले ली। ये पहला सनती इनकलाब था जिसमें स्टीम इंजन की ताकत से मशीन चलती थी। दूसरा सनती दौर वो था जिसमें स्टीम इंजन की जगह बिजली ने ले ली और बड़े पैमाने पर खुदकार मशीनों ने पैदावारी अमल को बहुत तेज़ और पैदावार को सस्ता कर दिया। तीसरा सनती दौर वो था जो हमने अपनी आंखों से देखा, जब कंप्यूटर की ईजाद ने न सिर्फ पैदावारी अमल को मजीद बेहतर बना दिया बल्कि खुद एक नए दौर का आगाज कर दिया, यानी इंफॉर्मेशन एज का, जिसके नतीजे में पूरी दुनिया हकीकी मानों में एक ग्लोबल विलेज बन गई। इस इंफॉर्मेशन एज का नतीजा ये हुआ कि हमारे मुआशरे के बेशतर लोग जो अभी तक अमली तौर पर बाकी दुनिया के बरक्स ज़रई दौर में जी रहे थे, तेज़ी से जदीद दुनिया से मुतासर होने लगे। हमारे मुआशरे में तब्दीली का अमल शुरू हो गया जो यूरोप में नशत सानिया और अहद रोशन ख्याली के दौर में शुरू हुआ था। जो अमल वहाँ सदियों में हुआ था, یہاں اب عشروں میں وہ عمل پورا ہو رہا ہے۔ چوتھا صنعتی انقلاب کیا ہے؟ ایسے میں دنیا جس چوتھے صنعتی دور میں داخل ہو رہی ہے، اس کے اثرات بھی بہت گہرے اور ہماگیر ہوں گے۔ مگر پہلے یہ واضح کرنا ضروری ہے کہ یہ چوتھا دور ہے کیا۔ یہ چوتھا صنعتی دور وہ ہے جس میں مصنوعی ذہانت یعنی آرٹیفیشل انٹیلیجنس اور روبوٹکس کی ترقی کے بعد مشینیں ہماری زندگی کا عملی نظام سنبھالنا شروع کریں گی۔ اس کے ساتھ ساتھ ہم ان گنت آلات کے ساتھ ہما وقت بذریعہ انٹرنیٹ پوری دنیا سے جڑے ہوئے ہوں گے۔ اس کی ایک سادہ ترین مثال آٹومیٹک کار ہے، جس میں مسافر صرف اپنی منزل کی نشاندہی کر کے اطمینان سے بیٹھ جائے گا اور کار خود بخود اس کی منزل مقصود پر پہنچ کر رک جائے گی۔ یہ مشینیں ہمارے دفاتر اور گھروں کا ہی نظام نہیں سنبھالیں گی، بلکہ خود نینو ٹیکنالوجی کی مدد سے ہمارے کپڑوں اور جسم کے اندر تک نصب ہو کر بہت سے کام کر رہی ہوں گی۔ نینو ٹیکنالوجی کا نام جن لوگوں کے لیے نامانوس ہے، ان کے لیے اس کی وضاحت کرتا چلوں کہ یہ ایٹم اور مولیکیول کی سطح پر جا کر مادے سے انتہائی چھوٹی مصنوعات بنانے کا عمل ہے۔ نینو میٹر کا مطلب ہوتا ہے کہ ایک میٹر کا ایک اربواں حصہ۔ اخبار کے ایک صفحے جیسی پتلی چیز جس کی موٹائی نہ ہونے کے برابر ہوتی ہے، اس میں 1,00,000 نینو میٹر آ سکتے ہیں۔ چنانچہ اس ٹیکنالوجی میں اتنی چھوٹی سطح پر مصنوعات بنائی جا رہی ہیں اور انہیں دیگر مادے کے ساتھ منسلک کر دیا جاتا ہے جہاں وہ بہت سے کام کرتی ہیں۔ مثلاً نینو ٹیکنالوجی کی مدد سے ایسے شیشے بنائے جا رہے ہیں جس میں موجود نینو ذرات شیشے پر پڑنے والے پانی کو خود صاف کر دیتے ہیں۔ یوں شیشہ پانی سے دھندلا نہیں ہوتا، بلکہ بارش کا پانی برسنے کے باوجود کھڑکیاں ایسے صاف رہتی ہیں جیسے ان کو کپڑے سے صاف کیا گیا ہو۔ اب آپ ایسے گھر کا تصور کیجئے جہاں آپ اپنے گھر کی بند کھڑکیوں کے صاف شیشوں سے باہر کی بارش سے لطف اندوز ہو رہے ہیں۔ بارش کا پانی کمرے میں آ کر اندر کی چیزوں کو خراب نہ کرے، اس مقصد کے لیے آپ نے کھڑکی کا شیشہ بند کر دیا، مگر وہ پانی سے دھندلا نہیں رہا۔ اسی طرح اس ٹیکنالوجی سے ایسے کپڑے بھی بنائے جا رہے ہیں جن پر داغ دھبے نشان نہیں چھوڑ پاتے، یا ہسپتالوں اور گھروں میں صفائی کے لیے ایسے کپڑے بنائے جا رہے ہیں جو کسی قسم کے جراثیم کی فوراً نشاندہی کر دیں گے۔ چوتھے صنعتی دور کے اثرات۔ اس نئے دور کے اثرات اتنے گہرے اور ہما جہتی ہوں گے جن کا ادراک کرنا بھی اس وقت مشکل ہے۔ ہمارے ہاں تو لوگ ابھی تک صنعتی اور انفارمیشن ایج کے اثرات کو پوری طرح نہیں سمجھ پا رہے، تو آنے والے دور جسے میں آٹومیشن ایج کہتا ہوں، اس کے اثرات کو سمجھنا یا ان کی تیاری کی توقعات باندھنا کوئی عقل مندی نہیں۔ لیکن میرے لیے ان چیزوں کی وضاحت اس پہلو سے بہت اہم ہے کہ دین اور اس کی دعوت پر اس آنے والے دور کے انتہائی گہرے اثرات پڑنے والے ہیں، اس لیے کہ دین فکری سطح پر لوگوں کو مخاطب کرتا ہے اور سماجی سطح پر لوگوں کی تربیت کرتا ہے۔ اس لیے ان دونوں سطحوں پر آنے والے عشروں میں سنگین مسائل پیدا ہونے جا رہے ہیں۔ گرچہ چوتھے صنعتی دور کے اثرات کا اصل دائرہ تو معیشت، پیداوار، وسائل کی تقسیم وغیرہ ہی ہے، لیکن ان کا آخری اثر فکری اور سماجی سطح پر ہوگا، اس لیے ان کا ادراک ضروری ہے۔ میں ایک مثبت ذہن کا شخص ہوں، اس لیے اس پہلو کو بہت مثبت نظر سے دیکھتا ہوں کہ انفارمیشن ایج اور گلوبل ولیج میں جینے کی بنا پر ہمیں آنے والے دور کی پہلے سے اطلاع ہو چکی ہے، ورنہ جس وقت دنیا میں صنعتی انقلاب آیا ہمیں اس واقعے کی خبر تک نہ ہو سکی۔ اور خبر اس وقت ہوئی جب ہزاروں میل دور سے آئے مٹھی بھر انگریزوں نے صنعتی انقلاب کے نتیجے میں حاصل ہونے والی طاقت کی بنا پر پورے برے صغیر کو اپنا غلام بنا لیا۔ یہ الگ بات ہے کہ ہماری نادان فکری قیادت آج کے دن تک ہمیں یہ سبق پڑھاتی ہے کہ یہ کچھ غدار تھے جن کی غداری نے ہندوستان کو پلیٹ میں رکھ کر انگریزوں کی خدمت میں پیش کر دیا، ورنہ ان کی مجال تھی کہ ہندوستان میں ہمارے اقتدار کا خاتمہ کرتے۔ آج کے دن تک ہمارے ہاں اسی فکری قیادت کا غلبہ ہے، اس لیے اس بات کا امکان بہت کم ہے کہ کوئی معقول بات آج بھی سنی جا سکے گی۔ البتہ یہ خوش قسمتی ہے کہ اب سیاسی قبضوں کا دور نہیں رہا، اس لیے اس بات کا اندیشہ تو قدرے کم ہے کہ ہم سیاسی طور پر مغلوب ہوں گے، لیکن قوی امکان یہی ہے کہ تیسرے صنعتی انقلاب کے نتیجے میں تہذیبی طور پر اور چوتھے صنعتی انقلاب کے نتیجے میں معاشی اور سماجی طور پر ہم مکمل مغلوبیت کا شکار ہونے جا رہے ہیں۔ گرچہ اگر کوئی معجزہ ہو جائے اور ہمارے ہاں کوئی ایسی معقول قیادت پیدا ہو جائے جو تعلیم کی اہمیت سے واقف ہو، تو صورتحال بہتر ہو سکتی ہے، ورنہ یہ کم و بیش طے ہے کہ آنے والے دور میں جاہل اقوام کا مقام وہی ہوگا جو گاؤں دیہاتوں میں کمی کمینوں کا ہوتا ہے، اور دنیا کے وسائل میں ان کا حصہ سب سے کم ہوگا۔ میں سر دست آنے والے دور کے سیاسی اور معاشی معاملات پر گفتگو نہیں کر رہا، یہ میرا موضوع نہیں ہے، صرف اشارتاً یہ عرض کر رہا ہوں کہ پاکستان اور پورے عالم اسلام کا بیشتر انحصار تین چیزوں پر ہے: انسانی آبادی، پیٹرول اور زراعت۔ آنے والے برسوں میں ان تینوں میں سے پہلی دو چیزیں روبوٹس اور الیکٹرک گاڑیوں کی بنا پر بے وقت ہو جائیں گی، اور رہی زراعت تو جینیٹک انجینئرنگ کی ترقی کے نتیجے میں زرعی پیداوار پر مکمل طور پر ترقی یافتہ ملکوں کا کنٹرول ہو جائے گا۔ لیکن اس بحث کو یہیں چھوڑتے ہوئے میں سر دست صرف سماجی اور فکری تبدیلیوں پر کچھ بات کروں گا۔ سماجی اور فکری تبدیلیاں۔ سب سے پہلی فکری تبدیلی کو لیتے ہیں۔ مذہبی پہلو سے انسانی تاریخ کے تین ادوار ہیں: ایک دور شرک، جس میں شرک دنیا کی غالب اقوام کی فکر کا مرکزی خیال تھا، یہ وہ زمانہ تھا جس میں تمام انبیاء تشریف لائے۔ دوسرا دور توحید کا تھا، جو رسول اللہ صلی اللہ علیہ وسلم کے بعد شروع ہوا۔ اور تیسرا دور الحاد کا ہے، جو صنعتی انقلاب کے بعد شروع ہوا اور آج تک جاری ہے۔ یہ آخری دور فکری طور پر خدا کے بغیر کائنات کو سمجھنے کا نام ہے، اور عملی طور پر خدا سے بے پرواہ ہو کر زندگی گزارنے کا نام ہے۔ پہلے انفارمیشن ایج نے اس انکار خدا کے تصور کو ہمارے ہر گھر میں پہنچا دیا ہے۔ آنے والا آٹومیشن ایج کا دور مادے اور مشینوں پر انسانوں کا انحصار اتنا زیادہ بڑھا دے گا کہ اکثر لوگوں کو خدا اور آخرت کی پرواہ ہی نہیں رہے گی۔ اس کی وجہ یہ ہے کہ خدا کا تصور انسانی فطرت میں گرچہ ازل سے ہے، مگر عالم اسباب میں دو چیزیں اس تصور کو زندہ رکھتی ہیں۔ ایک یہ کہ ہر نعمت اس خدا کی عطا ہے جو اسباب سے بلند ہے، اور دوسرا ہر مصیبت وہ خدا ٹال سکتا ہے جو تمام تر اسباب سے بلند ہے۔ آنے والا دور اسباب پر انسان کا انحصار اتنا زیادہ بڑھا دے گا کہ فکری طور پر خدا کے تصور کی نفی نہ کی جا سکے گی، مگر نفسیاتی طور پر لوگ خود کو خدا کی ضرورت سے بے نیاز سمجھنے لگیں گے۔ یوں خدا کا فکری انکار کوئی نہ بھی کرے، تب بھی عملی طور پر لوگ اس سے بے نیاز ہو کر زندگی گزاریں گے۔ صبح سے شام تک لوگوں کو پیسہ کمانے اور مختلف تفریحات میں اسے خرچ کرنے سے فرصت ہی نہیں ملے گی کہ وہ زندگی کے بلند تر حقائق پر کچھ غور کر سکیں۔ اس فکری عمل کو بدلتے ہوئے سماجی حالات سے تقویت ملے گی۔ ہماری اگلی نسل جو آٹومیشن ایج میں پیدا ہوگی، اپنے تصورات اور مشاہدات کے لحاظ سے بالکل جدا ہوگی۔ مثلاً اگلی نسلوں کی بچیاں یہ دیکھیں گی کہ جسمانی طور پر کمزور ہونے کے باوجود صرف اپنی ذہنی صلاحیت کی بنیاد پر وہ ہر میدان میں مردوں کا مقابلہ کر سکتی ہیں۔ آٹومیشن ایج میں ہر عورت اپنا کمائے گی، اور وہ معاشی طور پر مردوں پر منحصر نہیں رہے گی۔ اس سے بڑھ کر اب ہر جگہ اسے مشینوں کی مدد حاصل ہوگی، جو اس کی انگلیوں کے اشارے پر ناچ رہی ہوں گی۔ وہ ان مشینوں کے سہارے ہر میدان میں مردوں کا مقابلہ کرنے کی صلاحیت پیدا کر لے گی، جس کے بعد بہت سے مروجہ تصورات اپنی جگہ کھو دیں گے۔ اس صورتحال کو سمجھنے کے لیے آج سے چند عشروں بعد کے اس دور کا تصور کیجیے، جب ایک اعلیٰ تعلیم یافتہ خاتون اپنے آفس سے اٹھے گی اور اپنی خود کار، زمینی یا ہوائی گاڑی، یہ دونوں چیزیں ایجاد ہو چکی ہیں، ان میں بیٹھ کر صرف ہوم کا لفظ بولے گی اور آنکھیں بند کر کے بیٹھ جائے گی۔ یہ بے آواز گاڑی اسے آرام سے اس کے گھر پہنچا دے گی۔ گھر کے دروازے پر پہنچ کر وہ اپنی آنکھیں جھپکائے گی، اور گھر کا خودکار دروازہ اس کی آنکھوں سے بطور مالکن اسے شناخت کر کے خود بخود کھل جائے گا۔ گھر کے اندر اس کا روبوٹ اس کا استقبال کرنے کے لیے موجود ہوگا، جو اس کے ہاتھ میں موجود چیزیں لے کر ان کی جگہ پر رکھے گا اور اس کے لیے چائے یا کافی تیار کر کے اسے فوراً پیش کرے گا۔ ساتھ ساتھ اس کے شوہر اور بچوں سے متعلق ضروری معلومات، فون کالز وغیرہ کی تفصیل اور دیگر ضروری اطلاعات بھی فراہم کرے گا۔ یہ روبوٹ اس کے سارے کام کرنے کے علاوہ ہر پہلو سے اس کا تحفظ کرنے کا بھی ذمہ دار ہوگا۔ یہ ایک چھوٹی سی مثال ہے جو بتاتی ہے کہ آٹومیشن ایج اپنے دامن میں کیا کچھ امکانات لے آ رہی ہے۔ ہم نے جو مثال بیان کی ہے، ان میں سے بیشتر چیزیں ایجاد ہو چکی ہیں، اب صرف ان کے عمومی استعمال کی بات ہے کہ اس میں کتنا عرصہ لگتا ہے۔ جزوی تبدیلیوں کے ساتھ دنیا اسی مستقبل کی طرف بڑھ رہی ہے۔ حالات کے اثر سے افکار کی تبدیلی۔ मैं अपनी बात को समझाने के लिए एक मिसाल कारईन के सामने रखता हूँ, जिससे उन्हें अंदाजा होगा कि हालात की एक मार किस तरह इंसानों को बदलती है। हमने अपने बचपन बल्कि नौजवानी तक तस्वीर के मौजू पर ज़बरदस्त इल्मी और फिक्री मबाहिस सुने थे। मजहबी फिक्र का सारा जोर इस बात को मनवाने पर था कि तस्वीर हराम है, मगर इसके बाद इंफॉर्मेशन एज का आगाज हुआ, जिसकी बुनियाद ही तस्वीर पर रखी गई है। चुनाचे अब ये सारी बहस बिल्कुल गैर मुतालिक हो चुकी है। हर आलिम इत्मीनान के साथ तस्वीर खिंचवाता है और मजबूरी में नहीं, बल्कि अक्सर शौक से टीवी पर अहले इल्म आते हैं और फेसबुक पर तस्वीरें लगाते हैं। रही तस्वीर की हुरमत के मबाहिस, तो अब वो सिर्फ तारीख का हिस्सा बनकर रह गए हैं। जो नई नस्ल परवान चढ़ेगी, उसके ख्वाबो ख्याल में भी ये बात कभी नहीं आएगी कि कभी तस्वीर भी हमारे यहाँ हराम हुआ करती थी। इस जैसी अनगिनत तब्दीलियां जमाने और हालात के जेर असर आना शुरू होंगी। मुझे इसमें तो कोई मामूली सा भी शक नहीं है कि मजहब इस्लाम की तालीम, जो इसके नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी लाई हुई हिदायत यानी कुरान करीम में पेश की है, वो हर जमाने का मुकाबला करने की सलाहियत रखती है, क्योंकि यह हर जमाने से वाकिफ रब्बे करीम की हिदायत है। लेकिन इसके बरक्स मुरवजा मजहबी फिक्र जिस चीज को दीन के नाम पर पेश करती है, ये बात यकीनी है कि उनमें से हर चीज को अपनी जगह छोड़नी होगी, क्योंकि उसकी बुनियाद इंसानी फहम है और जमाने के सैलाब के सामने कोई इंसानी फहम नहीं ठहर सकता। दो मिसालें। ताहम ये बात इतनी सादा नहीं है, जब कुछ तसव्वुरात को ऐन मजहब बनाकर पेश किया जा रहा हो और वो हालात के तकाजों के सामने अपनी जगह छोड़ने पर मजबूर हो जाएं, तो बात सिर्फ उन उसूलों तक नहीं रहती, बल्कि खुद दीन और उसकी तालीम के हवाले से एक नौयत का अदम एतमाद पैदा हो जाता है। हमने ऊपर ख्वातीन की जो मिसाल दी है, वो यही समझाने के लिए दी है कि आज ख्वातीन के हवाले से बहुत सी वो बातें जो ऐन दीन समझकर पेश की जाती हैं, जल्द या बदेर उनमें से बेशतर को हालात के दबाव के तहत अपनी जगह छोड़ना होगी। मगर ये चीज़ें अपनी जगह छोड़ते छोड़ते खुद दीन पर अदम एतमाद का सबब बन सकती हैं, जबकि हकीकत यह है कि हमारा दीन आलम के परवरदिगार का अता करदा है। ये दीन अगर एक कदीम कबायली समाज में काबिल अमल था, तो जदीद तरीन समाज में भी काबिल अमल है। ये ज़रई दौर में दीन कामिल था, तो इन्फॉर्मेशन और ऑटोमेशन एज में भी दीन कामिल ही रहेगा। चुनाचे ऐसे में दीन की वही ताबीर जमाने के सैलाब का मुकाबला कर सकेगी, जिसकी बुनियाद कुरान मजीद पर रखी जाएगी। कुरान मजीद हमारे दीन का बुनियादी माखज़ है। ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की लाई हुई मुस्तनद तरीन किताब है, जो हर तरह की तहरीफात से पाक खुदा के अपने कलाम के तौर पर हमारे पास महफूज है। ये किताब किस तरह हमारे ज़माने के लिए भी मौजू है, इसको ऊपर ही की दो मिसालों से समझें, यानी तस्वीर और ख़वातीन के मामले की मिसाल से। तस्वीर के मुतालिक कुरान मजीद की तालीमात का जब मुताला किया जाता है, तो मालूम होता है कि कुरान मजीद बराह रास्त इसको मौजूए बहस नहीं बनाता है, अलबत्ता बिलवास्ता तरीके पर दो पहलुओं से इस मामले पर रोशनी डालता है। कुरान में कुछ मुजस्मे या तमासील जेर बहस आए हैं जो मुशरिकाना नौयत के थे, कुरान उनकी सख्त मजम्मत करता है। लेकिन इसके बरक्स सूरह सबा में हजरत सुलेमान पर अल्लाह ताला के एहसानात बयान करते हुए ये भी बताया गया है कि वो जिनों से दीगर चीज़ों के अलावा तमासील या मुजस्मे भी बनवाते थे। चुनाचे इससे ये उसूल मालूम होता है कि वो तस्वीर या मुजस्मे जो शिर्क या ईमान और अखलाक की किसी और खराबी का बायस बने, हराम है। लेकिन जिनमें ऐसी कोई कबाहत ना पाई जाए, उन पर दीन को कोई एतराज नहीं। ये बात दीन की मजमूई तालीम के ऐन मुताबिक है, जिसमें असल अहमियत ईमान और अखलाक के मुतालबात को हासिल है। कुरान की रोशनी में जब इन रिवायात और आसार का मुताला किया जाएगा, जिनमें तस्वीर की हुरमत बयान की गई है, तो उनकी दुरुस्त तरीन तोजीह यही समझ में आती है कि हुजूर ने जिन तस्वीर की शनात बयान की, वो मुशरिकाना नौयत की तस्वीर थी। इसके बरक्स जानदार या बेजान की तस्वीर के फर्क की बुनियाद पर तोजीह की जाएगी, या जैसे इस दौर में पेंटिंग की तरह मुस्तकिल और अक्सी और आर्जी तस्वीर में इम्तियाज करके अक्सी तस्वीर के जवाज की कोशिश की गई है, तो इससे मसला हल नहीं होगा। इसलिए कि अव्वल तो मुस्तकिल तस्वीर बनाना भी अब रोज़मर्रा का काम हो चुका है, जिससे बचा नहीं जा सकता। दूसरे ये कि बहुत सी अक्सी तस्वीरें, जैसे इंटरनेट पोर्नोग्राफी, अक्सी होने के बावजूद नाजायज रहती है, क्योंकि असल वजह हुरमत अकीदे या अखलाक की खराबी है, چاہے وہ فائن آرٹ کے مجسمے میں ہوں، عام تصویر میں ہوں یا انٹرنیٹ اور ٹی وی کی تصویریں ہوں۔ قرآن مجید کے اصول کو اختیار کرنے کی صورت میں عملی زندگی میں کوئی مسئلہ نہیں ہوتا، لیکن اس سے ہٹ کر سوالات کا سلسلہ ختم نہیں ہو سکتا۔ اسی طرح خواتین کے معاملے میں ہمارے ہاں مروجہ فقہی آراء کے تحت یہ سمجھا جاتا ہے کہ ان کی گواہی حدود کے جرائم جیسے قتل، زنا وغیرہ میں سرے سے قابل قبول نہیں۔ یہ آدھی پوری کا معاملہ نہیں ہے۔ حدود میں سرے سے عورتوں کی گواہی قابل قبول نہیں، اس بات کی کوئی اساس بھی قرآن مجید میں نہیں، حتیٰ کہ احادیث میں بھی نہیں ہے۔ قرآن نے سوائے زنا کے کسی اور معاملے میں گواہی کا کوئی ضابطہ بیان نہیں کیا، بلکہ اسے زمانے اور تمدن پر چھوڑ دیا ہے۔ چنانچہ فرد کی شہادت سے لے کر ڈی این اے، کیمرے، فنگر پرنٹس، جس چیز پر قاضی مطمئن ہو جائے اس پر فیصلہ ہو جائے گا۔ قرآن کو اس پر کوئی اعتراض نہیں۔ عقلی طور پر بھی معلوم ہے کہ ہر دور میں جرم کے ثبوت کے طریقے الگ ہو سکتے ہیں، چنانچہ قرآن کی تعلیم ہمیشہ قابل عمل ہے۔ لیکن قرآن سے ہٹ کر جب بھی معاملہ ہوگا وہ نئے حالات میں قابل عمل نہیں رہے گا۔ دین کے بارے میں یہ سارے مسائل اس نئی نسل کے سامنے جب آئیں گے جو دین کے نام پر دھرنوں اور دہشت گردی کو دیکھتے ہوئے جوان ہوئی ہے، تو اندازہ کیا جا سکتا ہے کہ دین کے خلاف کیسی بغاوت جنم لے سکتی ہے اور جنم لے رہی ہے۔ کرنے کا کام۔ ایسے میں کرنے کا اصل کام یہ ہے کہ علمی محاذ پر، قرآن مجید کی بنیاد پر دین پہ غور و فکر کا سلسلہ جاری رکھا جائے، کیونکہ ایک روایت کے مطابق جو بعض محققین کے نزدیک سیدنا علی کا ایک قول ہے، قرآن مجید کے عجائبات کبھی ختم نہیں ہوں گے اور علماء سے کبھی سیر نہیں ہوں گے، چنانچہ یہی کتاب ہر دور کے چیلنجز کا بہترین جواب ہے۔ کرنے کا دوسرا کام اسلام کی اصل دعوت یعنی ایمان و اخلاق کو اعلیٰ ترین اسلوب میں دنیا کے سامنے پیش کرنا ہے۔ آج کا انسان قرآن کی اس تعلیم کو سمجھنے کے لیے زیادہ بہتر انداز میں تیار ہے۔ ہمارے نزدیک تو موجودہ دور کو لانے میں بھی اللہ تعالیٰ کے نزدیک یہی حکمت ہے۔ اللہ تعالیٰ جو عالم الغیب ہیں، موجودہ دور اور آنے والا دور ان کی مرضی کے بغیر نہیں آ رہا، یہ ان کی اس سکیم کا حصہ ہے جس کے تحت دنیا اپنے خاتمے کی طرف بڑھ رہی ہے۔ اس دور کو پیدا کیے جانے کے دو بنیادی مقاصد ہیں، ایک یہ کہ انفارمیشن ایج کے اس دور میں ان کا پیغام پوری دنیا کے ہر ہر انسان تک پہنچ جائے، دوسرا یہ کہ جس جنت کا وعدہ انہوں نے اپنے نیک بندوں سے کیا ہے، اس آنے والے آٹومیشن دور میں اس کا ایک ادنا سا عملی نقشہ لوگوں کو دکھا دیا جائے۔ دوسری طرف انسانیت الہاد کی فکر کے علاوہ ان اقدار کو اصل اقدار مان چکی ہے جن کو خود قرآن اپنی بنیاد کے طور پر پیش کرتا ہے، یعنی عدل، احسان کا فروغ اور ظلم و حق تلفی کا خاتمہ۔ صرف ذات باری تعالیٰ اور فواہش کے معاملے میں ہمارا اور انسانیت کا اختلاف ہے۔ دنیا اگر پہلی چیز مان لیتی ہے تو دوسری منوانا بھی آسان ہو جائے گا۔ مزید یہ کہ آج کا انسان قرآن مجید کے ان دلائل کو سننے اور ماننے کے لیے تیار ہے جو سر تسر عقلی ہیں۔ اب ضرورت اس بات کی ہے کہ ان دلائل کو پوری طرح دنیا کے سامنے پیش کر دیا جائے۔ چنانچہ اب اس دور کے آغاز سے قبل ہی اللہ تعالیٰ نے یہ اہتمام کر دیا ہے کہ دین کی اصل دعوت، اس کا اصل قانون، اس کا استدلال اور اس کی حجت علمی سطح پر پوری طرح واضح کر دی گئی ہے۔ اس اصل دین، اصل دعوت، اصل قانون اور اصل استدلال میں کوئی ایسی بات نہیں جس کی حقانیت ثابت نہ کی جا سکے یا جو قابل عمل نہ ہو۔ ایمان و اخلاق کی دعوت، اس کی حجت اور شریعت کا اصل قانون اپنی بیامیز شکل میں ہر دور اور ہر زمانے میں قابل عمل ہے۔ اس دعوت کو دنیا نے قبول کر لیا تو پھر دنیا میں امن، سلامتی اور خوشحالی کا دور دورہ ہوگا۔ آٹومیشن ایج دنیا میں خدا کی رحمت بن کر آئے گی، ورنہ دوسری صورت میں ظلم و فساد کا یہ سلسلہ جاری رہے گا، طاقتور کمزوروں کو کچلتے رہیں گے۔ چنانچہ ہمارے نزدیک اس دور کو لانے کا اصل مقصد ہی یہ ہے کہ دین کی یہ بے آمیز دعوت پوری دنیا تک پہنچا دی جائے اور دنیا میں امن و خوشحالی آ جائے۔ لیکن اگر اس کے بعد بھی لوگ نہیں مانتے تو پھر اللہ تعالیٰ پوری انسانیت کے متعلق ایک حتمی فیصلہ کر لیں گے، قیامت کا وعدہ پورا کر دیا جائے گا اور انسانیت اپنے کیے کی پاداش میں اپنی تمام تر ترقی سمیت فنا کر دی جائے گی۔